हमें अब इस्लाम का एक मॉडर्न वर्जन चाहिए। 1400 साल पहले जो इस्लाम था या 4 सदी 5 सदी पहले इस्लाम था तो वो उस दौर के तकाजों के मुताबिक था, आज के दौर के नए तकाजे, तो नया वर्जन होना चाहिए। तो कुरान और हदीस की रोशनी में इस चीज के बारे में आप क्या फरमाते हैं?
देखिए, ये बात करने वाला या तो वो है जो इस्लाम को नहीं मानता या वो है जो इस्लाम को मानता है। लेकिन दो तरह के लोग सवाल कर सकते हैं ना। अगर तो वो शख्स है जो इस्लाम को नहीं मानता, जो नहीं मानता, उसके एतबार से तो मैं ये अर्ज करूंगा कि देखें, अगर हीरे के ऊपर गर्द पड़ जाए तो गर्द को दूर किया जाता है, हीरे की माहियत को तब्दील करने की कोशिश नहीं की जाती। इस्लाम की जो तालीमात हैं वो अपनी जगह हीरे से ज्यादा सॉलिड,
सुभानअल्लाह,
कीमती,
सुभानअल्लाह,
और हकीकत पर मबनी है,
सुभानअल्लाह।
लिहाजा उनमें तब्दीली नहीं होगी, उन पर आने वाली गर्द को दूर किया जाएगा कि अगर उसका चेहरा छुपाने की कोशिश की जाएगी तो उसे दूर किया जाएगा, ना कि उन्हें तब्दील कर दिया जाए। दूसरी बात यह है कि रिफॉर्मेशन की जो बात की जाती है उस पर प्रॉब्लम यही है कि इज्तिहाद के माना वो मफहूम और दायरा कार को लोग नहीं समझते और तब ये सवाल करते हैं। अगर ये हो ना कि इज्तिहाद का दायरा कार कितना वसी है और दीन कितनी आसानियां पैदा करता है और दीन ने आसानियों के लिए कितनी गुंजाइश दी है कि अल्लाह ताला ने कुरान पाक में इसे बकायदा उसूल के तौर पर रखा, युरीदुल्लाहु बिकुमुल युस्रा वला युरीदु बिकुमुल उसरा, अल्लाह ताला तुम पर आसानी चाहता है, तंगी नहीं चाहता। मा जाला अलैकुम फिद्दीन मिन हरज, तुम पर अल्लाह ताला ने दीन के अंदर कुछ तंगी नहीं रखी। इसे बतौर उसूल के बयान किया और ये इज्तिहाद के बड़े बुनियादी उसूलों में से है। लिहाजा जहां पर रिफॉर्मेशन की बात की जाती है तो वहां पर असल में ये उसूल अगर रख के देखा जाए तो उसमें बड़ी वुसत और बड़ी गुंजाइश निकलती है। होता क्या है कि लोग अपनी ख्वाहिशात, अपनी लज्जात से हटना पसंद नहीं करते और वो कहते जो कुछ करना कराना है ना वो हमारी ख्वाहिशात को बाकी रखते हुए किया जाए। अब दुनिया के किसी कानून में ऐसा नहीं होता कि कानून लोगों की ख्वाहिशात और उनकी लज्जात को बाकी रखते हुए खुद कानूनी तब्दील हो जाए। मिसाल के तौर पर जो लोग इफ्यून खाते हैं, हीरोइन खाते हैं, नशा करते हैं, एडिक्टेड है, नशा करते हैं, वो तो यही कहते हैं कि यार क्यों पाबंदी लगाई हुई इतनी मजेदार चीज के ऊपर है, इधर पीते हैं इधर कहां से कहां पहुंच जाते हैं, तो ऐसी लज्जत आमेज और लज्जत अंगेज चीज के ऊपर क्यों पाबंदी है? अब वो हजार मिलके दरखास्तें करें, हजार मिलके एप्लीकेशन दें कि जनाब चर्स की इजाजत दे दें, आप चरम हिरन की इजाजत दे दें, कानून कभी उनकी बात नहीं मानता। इसलिए कि कानून उनकी ख्वाहिशात की इत्तबा नहीं करेगा, कानून अपनी जो उसकी इफादियत है, जो उसके मकासिद हैं, उसको पेशे नजर रखते हुए उसके ऊपर फॉर्म रहेगा, साबित कदम रहेगा, वो नहीं हिलेगा। अब लोग क्या चाहते हैं, जो ये कहते हैं ना इस्लामिक रिफॉर्मेशन होनी चाहिए, लोग ये कहते हैं कि यार बेपर्दगी की इजाजत होनी चाहिए, ठीक, मौसीकी की इजाजत होनी चाहिए, लड़के लड़की आपस में तन्हाई में मिले, बातें शातें करें, इंजॉय करें, इसकी इजाजत होनी चाहिए, ठीक, शराब की भी दो चार चुस्कियां ले लेनी, उसकी भी इजाजत होनी चाहिए। लोग कहते हैं ये वाला इज्तिहाद कर दे हमें,
अल्लाह।
तो जैसे कोई कानून चर्स, इफ्यून, हीरोइन और इस तरह के नशे को किसी भी कीमत पर अलाउ नहीं करता, उसकी परमिशन नहीं देता। क्यों? इसलिए कि कानून की नजर के अंदर ये चीजें लोगों के लिए नुकसानदेह और तबाहकुन है। लिहाजा लोग जो मर्जी करे कानून नहीं बदलेगा, कानून उनकी ख्वाहिशात को नहीं देखेगा, उनको कहेगा कि भाई इसकी जगह जो जायज चीजें हैं जिनसे तुम्हें लज्जत मिले जितनी मर्जी इस्तेमाल करो। इसी तरीके से इस्लाम का जो कानून है उसकी नजर में जो ये चीजें जिनको ये कहते हैं कि जायज करार दे दे और इनकी इजाजत मिल जाए, इस्लाम की नजर में ये तबाहकुन है। इस्लाम की नजर में बदकारी तबाहकुन, इस्लाम की नजर के अंदर बेहयाई तबाहकुन है, इस्लाम की नजर के अंदर शराब अकल को गारत करने वाली तबाहकुन। लिहाजा अब लोगों की ख्वाहिश पर इस चीज की इजाजत नहीं दी जाएगी। इसका मुतबादिल इस्लाम बोलेगा कि इसके मुतबादिल जितनी चीजें करें, बदकारी की जगह निकाह मौजूद है, शराब की जगह लाखों जायज मशरूबात मौजूद है, हराम गोश्त की जगह हलाल गोश्त मौजूद है, 70 किस्म की डिशे बना के खा लो हलाल गोश्त की, कोई मना नहीं, لیکن وہ بندہ بولے کہ نہیں خنزیر کی زیادہ تو نہیں چاہیے اور اسلام میں تھوڑی سی ریفارمیشن آ جائے، تھوڑی سی تبدیلی آ جائے، تجدید آ جائے اس کے اندر اور یہ والی اجازت ہو جائے تو یہ نہیں ہوگا۔ تو بات یہ ہے کہ کوئی بھی قانون لوگوں کی تمام تر خواہشات کے پیچھے نہیں چلتا، اسی طرح اسلام بھی لوگوں کی تمام تر خواہشات کے پیچھے نہیں چلتا۔ یہ اللہ تعالی کی طرف سے ہدایت ہے اور خالق کائنات نے اپنے علم کے اعتبار سے جس چیز کو حرام قرار دیا وہ بندوں کے حق میں نقصان دہ تھی، اس میں اور حکمتیں تھیں، تبھی اللہ تبارک و تعالی نے اسے حرام قرار دیا ہے۔ ایک تو یہ بات ہے۔ اچھا دوسری بات یہ ہے کہ ریفارمیشن کی جو لفظ بولا جاتا ہے، دیکھیں ریفارمیشن کا لفظ تو جو ہے وہ بذات خود جو ہے نا اس کا مطلب ہوتا ہے نیا کرنا، لیکن وہ نیا کرنے کے بھی دو مطلب ہوتے ہیں۔ نیا کرنے کا مطلب ایک تو یہ ہوتا ہے کہ پرانی چیز کو زنگ لگ جائے تو اسے اچھی طرح صاف کر کے سیکل کر کے اسے نیا کر دیا جائے، ایک نیا کرنا یہ ہوتا ہے۔ ایک نیا کرنا یہ ہوتا ہے کہ اس کی جگہ چیز ہی نہیں لے آئے۔ پہلی جو چیز ہے، جو پہلی ہے کہ پرانی چیز پہ اگر زنگ لگ جائے تو اس کو دور کر کے اسی کو چمکا دیا جائے، اسے کہتے ہیں تجدید، اسے کہتے ہیں تجدید۔ دوسرے کو کہتے ہیں تجدد، کہ چیز ہی نہیں آگئی۔ تجدید اسلام کے اندر موجود ہے، اللہ تبارک و تعالی ہر صدی کے اختتام پر ایک مجدد بھیجتا ہے، لیکن وہ مجدد کیا کرتا ہے کہ وہ جو اسلام کا نکھرا صاف ستھرا اصل حقیقی چہرہ ہے اس کے اوپر جو گردش زمانہ اور مرور زمانہ سے جو اس کے اوپر گرد آ جاتی ہے، لوگ بے عملی کا شکار ہو جاتے ہیں یا قرآن و حدیث کی تعبیرات کے اندر غلط فہمی کا شکار ہو جاتے ہیں، یا خواہ تفسیر کے نام پہ، خواہ تصوف کے نام پہ، خواہ کسی عزم کے نام پہ جو اس کے اندر تبدیلیاں لانے کی کوشش کرتے ہیں، تو اللہ تبارک و تعالیٰ ایک مجدد بھیج دیتا ہے جو ان ساری کی ساری جو ڈسٹورشنز کرنے کی کوشش کی گئی ہوتی ہے، جو تبدیلیاں کرنے کی، تحریفات کرنے کی کوشش کی گئی ہوتی ہے، وہ ان ساری کی ساری چیزوں کو ہٹا دیتا ہے اور اسلام کا دوبارہ اصل نکھرا ہوا چہرہ وہ سامنے لے آتا ہے۔ تو یہ ہے تجدید۔ تو تجدید تو ہوتی رہتی ہے، ہوتی رہے گی، اور اللہ تبارک و تعالیٰ اس دین کا حقیقی چہرہ ہمیشہ لوگوں کے سامنے لاتا رہے گا اور اس طرح مجددین آتے رہیں گے۔ باقی یہ ہے کہ تجدد والے بڑے آئے
جی،
بڑے چلے گئے
اللہ،
ایسے آتے تھے کہ جیسے آندھی طوفان آئی ہے، لیکن آندھی طوفان ہی ختم ہوتی ہے، وہ ملک وہیں پر کھڑا ہوتا ہے، اس کی بلڈنگز وہیں پر کھڑی ہوتی ہیں۔ تو اسلام کے اوپر اس طرح کے اتنے بڑے آندھی طوفان آئے، کرامتہ فرقے نے اسلام پہ غلبہ پانے کی کوشش کی، چنگیز خان نے اسلام کے اوپر غالب آنے کی کوشش کی، اور نہ جانے کیسے کیسے بڑے طوفان آتے رہے، لیکن دنیا میں مسلمانوں کی آبادی بھی بڑھتی رہی، مسلمانوں کے ملک بھی بڑھتے رہے، مسلمانوں کا غلبہ بھی بڑھتا رہا، اسلام پہ عمل بھی بڑھتا رہا، اسلام قبول کرنے والے بھی بڑھتے رہے، اور یہ ایسے ہی چلتا رہے گا۔ تو لہٰذا دین کے اندر ریفارمیشن کی جو بات کی جاتی ہے، وہ ریفارمیشن اگر تو تبدیلی کے معنی میں کہ احکام ہی بدل دیے جائیں، تو ایسی ریفارمیشن نہ کرنا جائز ہے اور نہ ایسی ریفارمیشن اسلام کا حصہ ہے۔ ہاں یہ ہے کہ اسلام کا اصل چہرہ لوگوں کے سامنے لایا جائے، یہ ہمیشہ ہوتا رہا ہے اور ہوتا رہے گا۔
تو اس سے یہ سمجھ آ رہا ہے کہ اسلام کا ہمیشہ جو بھی ورژن ہے وہ ماڈرن ورژن ہی ہے،
یہ ماڈرن ہی ہوتا ہے۔ دیکھیے آپ کے سامنے میں ایک مثال عرض کرتا ہوں، ہمارے دنیا کے اندر وہ ممالک جن کا پچھلے 400-300 سال سے قانون چلتا آ رہا ہے، انہوں نے اپنے قانون کو نہیں بدلا۔ خواہ آپ یو کے کا لے لیں، ماڈرنزم کے بعد، جدیدیت کے بعد انہوں نے اپنے رولز سیٹ کر لیے۔ اب جو رولز سیٹ کیے ہیں وہ اسے ہٹنے کو تیار نہیں کسی بھی طور پہ۔ آپ اس طرح کریں، ایسا ہی مشورہ جا کے یونائٹڈ نیشن کو دے دیں کہ جناب والا آپ نے جو رولز بنائے ہیں یہ کافی جو ہے نا وہ پرانے ہو گئے، 70-80 سال ہو چکے ہیں، یہ تو صدی ہونے کو آ گئی ہے، اب اسے تبدیل کر دیا جائے۔ وہ یہ بولیں گے کہ بھائی یہ تو بنیادی انسانی حقوق ہیں اور یہ بڑی سوچو بچار کے بعد بنائے گئے ہیں، یہ تبدیل نہیں ہو سکتے، آپ کو یہ جواب دیں گے نا۔ اب یہ عقل انسانی کے بنائے ہوئے اور اس میں تبدیلیاں بھی آتی ہیں
جی،
اس کی تفصیلات، اس کی شکیں، اس کی کنڈیشنز، اس کی فارمز کے اندر تبدیلیاں آتی ہیں، لیکن آپ کو وہ جواب یہی دیتے ہیں کہ جناب یہ ہزاروں عقلوں نے مل کر بنائے ہیں اور یہ بڑے بیسک اصول ہیں، یہ تبدیل نہیں ہو سکتے۔ تو یہ جو ہزاروں عقلوں نے مل کر بنائے وہ تو ایسے قطعی ہو گئے کہ وہ کبھی تبدیل نہیں ہو سکتے، اور وہ جو ہزاروں عقلوں کو پیدا کرنے والے خالق نے بنائے ہیں،
سبحان اللہ،
جس کے اندر غلطی کی گنجائش ہی نہیں ہے، جس کے اندر کسی غلطی کی، کسی ابہام کی، کسی باطل کی گنجائش ہی نہیں ہے، تو وہ کہاں سے تبدیل ہو جائے؟ اس نے تو پہلے دن سے فرما دیا ذالک الکتاب لا ریب فیہ، یہ وہ کتاب ہے اس میں کوئی شک کی گنجائش نہیں ہے، جاء الحق وزہق الباطل ان الباطل کان زہوقا، حق آ گیا باطل مٹ گیا، باطل نے مٹنا ہی تھا. لا یأتیہ الباطل من بین یدیہ ولا من خلفہ تنزیل من حکیم حمید، یہ حکمت والے کا نازل کردہ ہے، حمد والے کا نازل کردہ ہے، باطل نہ اس کے آگے سے آ سکتا ہے نہ اس کے پیچھے سے آ سکتا ہے، باطل کو قرآن تک راہ ہی نہیں ہے. تو جب قرآن باقی ہے اور اس خدا کی کتاب ہے جس کے بارے میں غلطی کا تصور بھی نہیں ہے اور امکان بھی نہیں، غلطی کا تصور بھی نہیں اور امکان بھی نہیں ہے، تو اگر اتنی ساری عقلوں کا بنایا ہوا اصول ایسا قطعی ہے کہ وہ تبدیل نہیں ہو سکتا، تو پھر خدا کا قانون بھی تبدیل نہیں ہو سکتا.